नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
कानूनद्वारा निषेध गरिएको र सजाय योग्य मानिएको कुनै पनि गैर कानूनी काम वा त्रुटि कसुरजन्य कार्य हो। त्यसै गरी कसुरजन्य कार्यको उपचार भन्नाले त्यस्तो गैर कानूनी कार्य वा अधिकार हनन विरुद्ध पीडितले कानून बमोजिम पाउने क्षतिपूर्ति, न्याय वा कानूनी निकास हो। नेपालको विद्यमान कानून अर्थात् मुलुकी अपराध र देवानी संहिताले कसुरजन्य कार्य र त्यसको उपचारलाई मुख्यतः दुई भागमा वर्गीकरण गरेको छ। पहिलो फौजदारी कसुर र उपचार, दोस्रो देवानी त्रुटि, गल्ती र त्यसको उपचार। मुलुकी अपराध संहिताका अनुसार हत्या, चोरी, डकैती, जबरजस्ती करणी, ठगी, ब्याङ्किङ कसुर र साइबर अपराध यस खाले कसुरमा कसुरदारलाई कानून बमोजिम कैद वा जरिवाना वा दुवै सजाय हुन्छ। त्यसै गरी पीडितलाई पुगेको शारीरिक, मानसिक वा आर्थिक क्षतिको विचार गरी कसुरदारबाट मनासिब क्षतिपूर्ति पनि भराइन्छ। त्यसै गरी गम्भीर अपराधका पीडितलाई तत्काल राहत दिन सरकारले पनि राहत उपलब्ध गराउँछ। त्यसै गरी व्यक्तिगत अधिकार, सम्झौता र सम्पत्तिसँग जोडिएका विवादहरू देवानी, गल्ती वा त्रुटि अन्तर्गत पर्दछन्। मुलुकी देवानी संहिताले तत्सम्बन्धी विभिन्न व्यवस्था तथा उपचार व्यवस्थित गरेको छ। आज हामी कसुरजन्य कार्य र उपचारका विषयमा केन्द्रित हुनेछौँ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मीसँग कुराकानी गर्नुभएको छ। सोही कुराकानी कार्यक्रममा प्रस्तुत गर्छौँ।
कसुरजन्य कार्य भनेको चाहिँ कानुनले, खास गरी फौजदारी कानुनले निषेध गरेको काम कसैले गर्यो भने त्यो चाहिँ कसुरजन्य कार्य हो। जस्तो चोरी गर्न हुन्न भने चोरी गर्यो भने कसुर भयो। मान्छेलाई कुटपिट गर्न हुन्न या मान्छे मार्नु हुँदैन भने त्यो चाहिँ कानुनले निषेध गरेका काम भयो। त्यो कसैले गर्छ भने त्यो कसुर गरेको भयो, कसुरजन्य कार्य भयो। लागु औषधको कारोबार गर्यो या सेवन गर्यो, होइन, सम्पत्ति चाहिँ अपराधबाट आर्जन गरेको सम्पत्ति लुकायो, यी कुराहरू कसुरजन्य कार्य।
देवानी र फौजदारी कसुर चाहिँ कसरी छुट्टिन्छ? इसका फरक के हुन्छ?
अब देवानी को हक में चाहिँ हामीले कसुरजन्य कार्य भन्दैनौ। देवानी चाहिँ देवानी गल्ती भन्ने हुन्छ। जस्तो कसैले कसैको सीमाना मिच्यो, हैन, सीमाना भनेको अर्काको जग्गामा खिचोला गर्यो, त्यो चाहिँ देवानी कसुर भन्ने चाहिँ हुँदैन। कसुर भन्ने शब्द चाहिँ फौजदारी कानूनमा मात्रै लागु हुन्छ। देवानीमा चाहिँ हामीले देवानी गल्ती अथवा देवानी कानूनको उल्लङ्घन भन्छौँ, होइन, त्यो हिसाबले फरक छुट्टिन्छ। अर्को महत्त्वपूर्ण फरक चाहिँ तपाईँको देवानी र फौजदारी कार्यमा चाहिँ के हो भने, देवानीमा चाहिँ कुनै कैद, जरिमाना, दण्ड हुँदैन, होइन। त्यसको चाहिँ जस्तो अघि मैले भनेको उदाहरणमा चाहिँ जग्गा खिचोला गरिदियो, मलाई चाहिँ अंश दिएन बाउले भने त्यो जुन उसको अधिकार हो त्यो अधिकार दिलाइदिएपछि त्यसमा काम सम्पन्न भयो, होइन। अंश दिन्न भन्ने बाउलाई अथवा आमालाई अथवा दाईलाई चाहिँ कुनै फौजदारी, दण्ड, जरिमाना चाहिँ सजाय हुँदैन। खालि उसको पाउनुपर्ने अंशियार हो कि होइन, अंशियार हो भने उसले पाउने कानूनले तोकेको अंशको भाग पाउँछ, होइन। अनि जस्तो जग्गा खिचोला गर्यो भने खिचोला गरे हो कि होइन भने नापी गर्यो, होइन, त्यसको पूर्जा हेऱ्यो, क्षेत्रफल हेऱ्यो, यो आधारमा चाहिँ उसको चाहिँ खिचोला गरेको रहेछ भनेदेखि ल तिमीले यति जग्गा, एक रोपनी जग्गा, आधा रोपनी जग्गा अथवा यति कट्ठा जग्गा या यति वर्ग मिटर जग्गा, यति फुट जग्गा तिमीले खिचोला गरे रहेछौ, अब त्यो खिचोला गरेको जग्गा चाहिँ सम्बन्धी मान्छेलाई फिर्ता दिऊ भन्ने फैसला हुन्छ, अथवा कानूनले त्यही कुरा आधारमा अदालतले निर्धारण गर्छ अनि त्यो चाहिँ उसले प्राप्त गर्छ। अब फौजदारीमा के हुन्छ भने दण्ड सजाय हुन्छ कि कैद हुन्छ, जरिमाना हुन्छ, कसुरको मात्रा के हो, होइन, त्यसको आधारमा चाहिँ फौजदारी कानूनको उल्लङ्घनमा या कसुरजन्य कार्यमा सम्बन्धित व्यक्तिलाई, कसुर गर्ने व्यक्तिलाई चाहिँ दण्ड, सजाय, जरिमाना हुन्छ। त्यो भनेको कैद हो, होइन, कैद अथवा जरिमाना अथवा दुवै, अब कानूनले कसरी भनेको हुन्छ त्यसको आधारमा, र सँगसँगै त्यसबाट क्षति भएको रहेछ भने क्षतिपूर्ति पनि सम्बन्धित पीडितले पाउँछ।
कसुरजन्य कार्य मूलत देवानी गल्ती र फौजदारी कसुरका कसरी पहिचान हुन्छ? यो
अब यो चाहिँ उसको कार्य के हो र कानूनले कसरी डिफाइन गरेका हुन्छ, कानूनले कसरी परिभाषित गरेका हुन्छ त्यसको आधारमा हुन्छ। खास गरी तपाईँको अपराध संहिता भन्ने जुन हाम्रो छ नि, होइन, मुलुकी अपराध संहिता भने त्यो संहिताले निषेध गरेका कामहरू चाहिँ फौजदारी कसुर हुन्। अब त्यसपछि चाहिँ अरू विभिन्न कानुनहरू छन्, ती कानुनहरूले चाहिँ यो काम गर्न हुँदैन भने, जस्तै अब सम्पत्ति शुद्धिकरण ऐन छ, सङ्गठित अपराध ऐन छ, लागु औषध ऐन छ, तिनले चाहिँ यो काम गर्नु हुँदैन। लागु औषधको सेवन, कारोबार, होइन, सञ्चय गर्न हुँदैन, त्यसबाट पैसा आर्जन गर्न हुँदैन भन्छ भने त्यो चाहिँ फौजदारी कार्य कसुर हो। अब देवानी कानुन हुन्छ कि छुट्टै, देवानी संहिता अथवा देवानी कानुनसँग सम्बन्धित विषयहरू जुन हुन्छन् ती विषयहरू बमोजिमको काम कसैले गर्यो भने जग्गा झोलाको भने मैले लेनदेनको कुराको हुन्छ होइन, अनि तपाईँको यो सम्बन्ध विच्छेदका कुराहरू हुन्छन्, अरू पारिवारिक मामिलासँग सम्बन्धित कुराहरू हुन्छन् होइन, अंश भण्डारका कुरा हुन्छन्। अब यी विषयहरू चाहिँ देवानी कानुनद्वारा निर्धारण हुन्छन्। त्यसरी हाम्रो कानुनले नै डिमार्केसन गरिदिया हुन्छ कि देवानी कानुनको परिभाषा भनेको व्यक्ति व्यक्ति बीचको सम्बन्धलाई निर्धारण गर्ने कानुन हो होइन, त्यो चाहिँ देवानी कानुनले निर्धारण गरेका हुन्छ। अब फौजदारीमा चाहिँ तपाईँको अब फौजदारी कानुन छुट्टै हुन्छ हाम्रो अलग्गै।
कसुरजन्य कार्य उपचारको व्यवस्था चाहिँ कस्तो छ हाम्रो कानुनी व्यवस्था?
अब फौजदारी कसुरको हकमा चाहिँ अब त्यसको छुट्टै अनुसन्धान विधि हुन्छ होइन, अब कतिपय त व्यक्ति व्यक्तिले नै उजुर गर्ने विषय पनि हुन्छन्, सामान्यतया सामान्य कुटपिटका विषय अथवा लुटपिट गरौँ भन्ने विषयहरू। अब अरू चाहिँ कतिपय कसुरहरू चाहिँ अब राज्यको निकायले अनुसन्धान गरिदिने भन्ने हुन्छ, त्यसमा पीडितको भूमिका एउटा सूचना दिने हिसाबले मात्रै हुन्छ, राज्यको निकायले नै अनुसन्धान गर्छ। अब देवानीमा चाहिँ तपाईँको अदालतमा आफैले नालिस गरेर फिरादको रूपमा जानुपर्छ, अनि त्यसको आधारमा चाहिँ अदालतले उसलाई सम्बन्धित चाहिँ प्रतिवादी बनाएको व्यक्तिलाई न्याय पठाउँछ, अनि त्यसको आधारमा प्रमाणहरू बुझेर अनि फैसला हुन्छ कि प्रक्रिया त्यही नै हो। प्रक्रियागत हिसाबले पनि फरक हुन्छ क्या, देवानी गल्तीको उपचारको बाटो र फौजदारी कसुरको मा दण्ड सजाय दिलाउने बाटो चाहिँ फरक फरक कार्यविधि हुन्छ, त्यसैको आधारमा चाहिँ कानुनले अदालतले अनि फैसला गर्ने कुराहरू।
यस्ता जुन कसुरहरू हुन्छन्, यस्ता कसुरहरूका सन्दर्भमा चाहिँ उजुरी लिएर चाहिँ कहाँ कहाँ जान सकिन्छ?
अब फौजदारी कसुरको हकमा कसुरको नेचर अनुसार चाहिँ तपाईँको मुद्दा कहाँ लाग्छ भन्ने निर्धारण हुन्छ होइन, त्यो कानुनले नै गरेका हुन्छ। जनरली सामान्य प्रकृतिका अब उल्लङ्घन अथवा चाहिँ अभद्र व्यवहार गरेको होइन, अथवा सार्वजनिक शान्ति विरुद्धको काम गरेको भन्ने खालका फौजदारी कसुरमा अब हाम्रो कानुनले चाहिँ प्रमुख जिल्ला अधिकारीलाई क्षेत्राधिकार दिन्छ होइन, त्यहाँ जानुपर्ने हुन्छ। अब देवानीमा त व्यक्तिले आफैले जाने हो, त्यसमा चाहिँ सरकारको तर्फबाट कुनै अनुसन्धान हुने अथवा सरकारी निकायले हेरिदिने भन्ने हुँदैन, त्यसो भए हुनाले उपचारको बाटो चाहिँ अब फरक फरक हुन्छ। नर्मल्ली फौजदारी कसुरमा केही प्रकृतिका कसुरमा प्रमुख जिल्ला अधिकारीले हेर्ने अथवा वन कार्यालयले हेर्ने अथवा निकुञ्ज वाइल्ड लाइफ सम्बन्धी छ भने निकुञ्ज कार्यालयले हेर्ने भन्ने हुन्छ होइन। अब अरू देवानीमा चाहिँ सबै विषयहरू चाहिँ व्यक्तिले आफैले दिनुपर्ने हुन्छ, जस्तो सम्बन्ध विच्छेदको लागि भन्यो भने सम्बन्धित पार्टी आफै जानु पर्यो होइन, अंश बण्डको लागि भने जसले अंश पाएको छैन त्यसले अदालतमा आफैले नालिस गर्नु पर्यो, नालिस भन्छौँ हामी, अथवा देवानी फिराद पत्र दिने भन्छौँ। उपचारको बाटो त्यही हो, अनि आफैले प्रमाणहरू पेश गर्नु पर्यो। अब फौजदारीमा चाहिँ नर्मल्ली व्यक्तिले उजुरी दिन्छ, अनि प्रहरीले अथवा सम्बन्धित निकाय जो हो त्यसले जसलाई अथोरिटी हुन्छ त्यसले अनुसन्धान गरेर अनि सरकारी वकिल मार्फत चाहिँ अदालतमा जाने हो।
फौजदारी उपचारमा केन्द्रित हौ, फौजदारी कसुरमा चाहिँ उपचार सम्बन्धी व्यवस्था कस्तो छ त?
फौजदारी कसुरमा तपाईँको त्यसको कसुरको प्रकृति, कसैले लागु औषध सेवन गर्यो अथवा लागु औषधको कारोबार गर्यो होइन, कुनै पनि व्यक्तिले त्यसमा प्रहरीमा उजुरी गर्न सक्छ अथवा त्यसमा प्रहरी आफैले प्रतिवेदन दिन सक्छ कि यो व्यक्तिलाई मैले खानतलासी लिँदा शङ्का लागेको अब आधारमा चाहिँ उसको चाहिँ शरीरमा तलासी लिँदा अथवा उसको घर ठाउँ सान सवारी चार्जमा तलासी लिँदा अब निषेधित लागु औषध फेला पर्यो भन्ने कुरा उसले फेला पार्यो भने त्यसको चाहिँ कुन लागु औषध हो र त्यसको प्रकृति के हो, कति परिमाण फेला पर्यो होइन, अब सेवन गर्दा गर्दै फेला पर्यो भन्ने आधारमा चाहिँ प्रहरीले आफैले प्रतिवेदन दिन्छ अनि त्यसको आधारमा चाहिँ अनि अनुसन्धान सुरु हुन्छ होइन, त्यसको आधारमा अनुसन्धान अधिकृत तोकिन्छ अनि त्यसपछि उसको अभियुक्तलाई पक्राउ गर्ने, अभियुक्तको बयान लिने लगायतका कुराहरू प्रहरी सरकारी वकिल दुवैले गर्छन्, अनि त्यसको अनुसन्धान कम्प्लिट भएपछि अदालतमा जान्छ होइन। यो मैले खालि लागु औषधको भने, अब माने बेचबिखनको विषय छ, पीडितले उजुरी दिन्छ, पीडितको उजुरीलाई चाहिँ अदालतमा लगेर बयान समेत लिइन्छ, प्रमाणित गराइन्छ होइन, त्यो हिसाबले अनुसन्धानको प्रक्रिया सुरु हुन्छ। अब सामान्य शान्ति भङ्ग गरेको विषय छ अथवा कसैकोलाई कुटपिट गरेको, आतपात गरेको, अभद्र व्यवहार गरेको विषय छ, त्यो सम्बन्धित व्यक्तिले प्रहरीलाई निवेदन दियो भने प्रहरीले अनि त्यसको अनुसन्धान कारवाही सुरु गर्छ, त्यसको घटनास्थल बनाउँछ होइन, मुचुल्का गर्छ, अनि त्यो घटना देख्ने थाहा पाउने मान्छेहरूलाई बुझ्छ, कुटपिट भएको चोटपटक छ भने त्यसको शारीरिक जाँच गराउँछ अस्पतालमा लगेर, अनि अभियुक्त सम्बन्धित व्यक्ति सङ्गीत व्यक्ति जो हो त्यसलाई पक्राउ गर्छ, बयान लिन्छ। प्रक्रिया यिनै हुन्, नर्मल्ली सबै फौजदारी कसुरमा अनुसन्धानका प्रक्रियाहरू चाहिँ कानुनले निर्धारण गरेका यिनै हुन् र त्यसको लागि चाहिँ अब प्रहरी र सरकारी वकिल नै जिम्मेवार अनुसन्धानकर्ता र अभियोजनकर्ता हुन्। अदालतमा मुद्दा दायर भएपछिको प्रक्रिया चाहिँ सरकारी वकिलले त्यसको प्रमाण पेश गर्ने, परीक्षण गराउने, प्रमाणहरू परीक्षण गर्ने, बहस गर्ने लगायतका कुराहरू गर्छ र अनि अदालतले त्यही प्रमाणको आधारमा फैसला गर्छ। यही यो प्रक्रिया।
यसमा हदम्याचको व्यवस्थाहरू पनि गरिएका छन्, कस्तो कस्तो कसुरलाई कसरी कसरी हदम्यादको व्यवस्थापन गरिएको हुन्छ?
हदम्यादको कुराहरू चाहिँ हाम्रो कानुनले अब कुनै कुनैमा जहिले पनि हदम्याद हुन्छ भन्ने व्यवस्था गरेका छ होइन, जस्तो कसैले ज्यान मार्यो भनेदेखि चाहिँ त्यसमा ज्यान मारेको छ भने त्यसको हदम्याद चाहिँ जहिले पनि हुन्छ। सार्वजनिक शान्ति भङ्ग गर्यो भने पनि त्यसको हदम्याद चाहिँ घटना भएको मितिले 6 महिना हुन्छ होइन। अब कसैले बहुविवाह गर्यो बाल विवाह गर्यो भन्ने कसुर छ भने अब कानुनले 6 महिनाको थाहा पाएको मितिले 6 महिनाको हदम्यादको व्यवस्था गरेका हुन्छ। त्यसो भए हदम्याद चाहिँ अब कानुनले जुन कसुरसँग सम्बन्धित कानुनले चाहिँ जति निर्धारण गरेका छ त्यति समयभित्र चाहिँ अदालतमा गइसक्नुपर्छ मुद्दा लिएर भन्ने हो हदम्यादको सामान्य सिद्धान्त होइन। त्यसको अर्थ चाहिँ अब कुनै पनि कसुर भएको छ भने समयमै त्यसलाई सुजुर गर्ने, समयमै अदालतमा मुद्दा दायर गर्ने भन्ने विषय चाहिँ हो। सधैँ जहिले पनि त्यसलाई मुद्दा गर्न पाइँदैन भन्ने हिसाबले चाहिँ हदम्यादको व्यवस्थाहरू राखिन्छ। अब केही गम्भीर कसुरहरूमा होइन, अब जघन्य कसुरहरूमा चाहिँ हदम्यादको कारणले अभियुक्त चाहिँ सफाई नपाओस् अथवा अभियुक्तलाई कानुनको दायरामा ल्याउन सकिन्न भन्ने आधारमा चाहिँ हदम्याद चाहिँ जहिले पनि असीमित राखिन्छ नि। जस्तो अघि मैले ज्यानको कुरा भने, अब मानव विचेतनको विषय होला, सङ्गठित अपराधको विषय होला, अथवा लागुमा चाहिँ जहिले सुकै पनि हदम्याद हुन्छ, घटना कहिले भयो भन्ने कुरा हेरिन्न, सधैँलाई हदम्याद हुन्छ। अब कतिपयमा चाहिँ हदम्यादको व्यवस्था 6 महिनादेखि 3 महिनादेखि 1 वर्ष 2 वर्ष त्यसरी राखेको पाइन्छ हाम्रो कानुनमा।
जस्तो अब कतिपय घटनाका सम्बन्धमा चाहिँ प्रहरीकोमा पनि उजुरी दर्ता भएन भन्ने खालका कुराहरू आउँछन्। यदि प्रहरीकोमा उजुरी दर्ता नभएको अवस्थामा या भएन या प्रहरीले गरेन भने त्यो अवस्थामा चाहिँ कसुरजन्य कार्यको उपचार कस्तो हुन्छ, त्यसको प्रक्रिया के हुन्छ, कसरी मानिसहरूले उपचार पाउन सक्छन्?
अब यस्तो घटना भएको भन्ने आधारमा चाहिँ उजुरी प्रहरीमा दिने अधिकार अथवा प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषयमा चाहिँ सामान्यतया प्रहरीले नलिने भन्ने हुँदैन होइन। अब घटना नै भएको हो कि होइन भन्ने कुराको दुविधा छ भने त्यसको चाहिँ सामान्य भेरिफिकेसन चाहिँ प्रहरीले गर्न खोज्छ होइन। अब मेरो घरमा चोरी भयो भने पनि चोरीको घटना चाहिँ भएको हो कि होइन भन्ने कुरा त भेरिफाई गर्नु पर्यो नि त होइन। कसले चोरी गर्यो भन्ने भन्दा पनि पहिला चोरीको घटना चाहिँ एक्सेस भएको हो कि होइन भन्ने कुरा हेरिन्छ। अब त्यसको भेरिफिकेसनको लागि चाहिँ प्रहरीले होइन चोरीको घटना नै भएको अवस्था देखिएन, कहीँ सिसिटिभी फुटेजद्वारा पनि देखिएन, कसैलाई थाहा पनि छैन होइन, घरमा तोडफोड पनि भएको छैन भन्ने भयो भने त्यस्तोमा चाहिँ कहिले काहीँ तिम्रो घटना नै भएको भन्ने देखिएन, त्यसै आरोप लगाउन पाइँदैन भन्ने हिसाबले चाहिँ प्रहरीले नलिने गरेको भन्ने चाहिँ हामीले पनि त्यो रिपोर्टिङ पाउँछौँ होइन। अब त्यस्तोमा चाहिँ फेरि हामी कहाँ आयो भने, सरकारी वकिल कहाँ आयो भने चाहिँ सरकारी वकिलले पनि दर्तै गरिदिइहाल्नुपर्छ, घटनै भएको होइन भन्ने कुरा देखिन्छ भने त्यो अवस्थामा चाहिँ दर्तै गर्नुपर्छ भन्ने चाहिँ छैन। त्यसो भए यदि घटना चाहिँ भएको छ होइन, अपराध भएको हो भन्ने छ भने कसैले पनि त्यो इन्कार गर्न पाइँदैन। यदि चाहिँ कुनै अनुसन्धान निकायले खास गरी प्रहरीले इन्कार गर्यो भने उजुरी लिन अथवा चाहेरी लिन भने त्यसको उपचारको बाटो चाहिँ तपाईँको एउटा माथिल्लो प्रहरी कार्यालयमा उजुर गर्न पाइन्छ, प्रहरीले दर्ता गरिदिएन अनुसन्धान गरिपाउँ मेरो निवेदन भनेर चाहिँ त्यहाँ दिन पाइन्छ। अर्को चाहिँ सम्बन्धित सरकारी वकिलमा दिन पाइन्छ र त्यसपछि सम्बन्धित सरकारी वकिलले र प्रहरीले चाहिँ यदि त्यो उजुरी आएको छ भने ल यसमा चाहिँ अनुसन्धान गर भनेर उसले सम्बन्धित सरकारी वकिललाई भन्ने निर्देशन दिने कुराहरू छ कानुनमा, त्यही अनुसार चाहिँ गरेको पाइन्छ।
अब यो विद्यमान अवस्था र विद्यमान व्यवस्थाहरूका बारेमा हामीले कुरा गर्यौँ, यसको कार्यान्वयन गरिरहँदाखेरि यसमा सुधार गर्नुपर्ने पाटाहरू चाहिँ के छन्, कसरी चाहिँ कसुरजन्य घटनाका उपचारको प्रक्रियाहरूलाई अझै सरल, अझै विश्वसनीय, अझै व्यवस्थित बनाउन सकिन्छ?
अब यसमा ठ्याक्कै चाहिँ त्यसले समस्या पारेको छ भन्ने चाहिँ अलिअलि सुनिन्छ होइन। प्रहरीले उजुरी लिदिएन अथवा चाहिँ सरकारी वकिलले पनि उजुरी लिएर अनुसन्धान अगाडि बढाइदिएन भन्ने कथा अलि एक्सेप्सनल्ली कहिले चाहिँ हामी कहाँ पनि आउँछन् त्यस्तो विषयहरू होइन। सामान्यतया चाहिँ तपाईँको कसैले पनि इन्कार गर्न पाइँदैन होइन, कसुरै भएको हो कि होइन भन्ने शङ्का छ भने त्यसको भेरिफिकेसन चाहिँ जरुरी हुन्छ होइन। कसैलाई त्यस्तै शङ्काको आधारमा चाहिँ समात्ने अनुसन्धान गर्नुपर्ने भन्ने हुँदैन। तर पनि त्यस्तो उजुरी आएको छ, नागरिकले चाहिँ उसको मलाई यस्तो चाहिँ घटना भयो अथवा मलाई मर्का पर्यो भनेर आउँछ भने त्यसलाई चाहिँ अहिलेको कानुनले डिनाई गर्न पाइँदैन। डिनाई चाहिँ भयो भने उपचारको बाटो अघि मैले भने त्यही नै हो, तर त्यसमा सुधार गर्नको लागि चाहिँ अहिलेको कानुनले खास गरी प्रहरी र सरकारी वकिल धेरै त्यो घटना भएको कि होइन भनेर भेरिफाई गर्ने अथवा त्यसलाई परीक्षण गर्ने त्यसको चाहिँ सत्यापन गर्ने कुराहरू चाहिँ कानुनमा अहिलेसम्म राखिया छैन। अहिले सुधार गर्नुपर्ने एरिया चाहिँ मेरो विचारमा त्यो देख्छु म चाहिँ, त्यो घटना भएको हो कि होइन भन्ने कुरामा सामान्य सत्यापन त्यसको प्रमाणीकरण चाहिँ प्रहरीले गरोस् अनि त्यसपछि चाहिँ अनुसन्धान अगाडि बढ्ने नबढ्ने उसले डिसिजन गर्छ। होइन भने त्यो तिम्रो उजुरी चाहिँ प्रमाणित हुन आएन अथवा चाहिँ तिम्रो उजुरी अनुसारको घटना भएको हो कि होइन हो भन्ने नै पुष्टि हुन सक्ने कुनै पनि आधार तिमीले पनि ल्याउन सकेनौ, हामीले प्रारम्भिक बुझ्दा पनि भएन, त्यस कारण तिम्रो मुजुरी म दर्ता गर्दिन, अब यस्तो उपचारको लागि चाहिँ तिमी चाहिँ सम्बन्धित निकायमा या प्रहरी माथिल्लो प्रहरीमा या सरकारी वकिल कार्यालयमा जाऊ अथवा चाहिँ अदालतमा गएर त्यस्तो आदेश ल्याऊ भनेर त्यसको चाहिँ दरपिट गर्न सक्ने अथवा इन्क्वायरीको आधार र कारण सहितको जानकारी सम्बन्धित उजुरकर्तालाई दिने व्यवस्था भयो भने मलाई लाग्छ फेक उजुरी आउने सम्भावना पनि कम हुन्छ र अनि प्रहरी पनि एकाउन्टेबल हुन्छ भन्ने लाग्छ।
उहाँ हुनुहुन्छ नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मी, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।